यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि समूहगत छलफल, छलफलका निष्कर्ष भोलि समूह नेताले प्रस्तुत गर्नुहुने। काठमाण्डु प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा सिस्ने खोला सुरूङ मार्ग पुष महिनादेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी अन्तिम चरणको निर्माण हुँदै, नेपालगंज स्थित भेरी अस्पतालमा मस्तिष्क घातका बिरामीलाई दिइने अल्टप्लेज इन्जेक्शन निशुल्क प्रदान गरिने र गाजा क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन इजरायलद्वारा गाजामा कार्यवाही विस्तार।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको ललितपुरमा जारी दोस्रो विधान महाधिवेशनमा आज पार्टीका तर्फबाट प्रस्तुत राजनैतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र पार्टीको विधान संशोधन सम्बन्धी प्रस्तावमाथि समूहगत छलफल भएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा विभिन्न 10 समूहमा विभाजन गरी प्रतिवेदनहरूमाथि छलफल गरिएको र भोलि प्रत्येक समूहका नेताले आफ्नो समूहमा भएको छलफल को निष्कर्ष प्रस्तुत गर्ने कार्यतालिका रहेको नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
7 प्रदेशका 7 समूह गरी भौगोलिक समूहका 3 समूह गरी जम्मा 10 समूहहरू विभाजित भएर आज दिनभरि यी सबै समूहहरूमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन सम्बन्धी प्रस्तावमाथि व्यापक छलफल हो र अहिले छलफल समाप्त भएको छ र छलफलबाट आएका सुझावहरूलाई ध्यानमा राखेर आफ्नो आफ्नो समूहको चाहिँ प्रतिवेदन लेख्ने काम चाहिँ जारी छ।
समूह नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेपछि बैठकमा छलफलका क्रममा आएका सुझावलाई भोलि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाब दिने र कुनै विषयमा सहमति हुन नसके भोलि नै मतदानबाट टुंगो लगाउने नेकपा एमाले जनाएको छ। महाधिवेशनको बन्द सत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ। बन्द सत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि समूह विभाजन हुन लाग्दा स्थायी कमिटिका सदस्य कर्णबहादुर थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय व्यवस्थापनका लागि समूहमै आफ्ना कुरा राख्न आग्रह गर्नुभएको हो। अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधिले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गर्नुभयो। अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरू पर्चा मार्फत हिजो हलमा वितरण गर्नुभएको थियो। विधान महाधिवेशनको पहिलो दिन हिजो अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनैतिक प्रस्ताव, उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृत कुमार बोहराले आफ्ना दस्तावेज प्रस्तुत गर्नुभएको थियो। नेपालगंज स्थित भेरी अस्पतालमा अबदेखि मस्तिष्क घातका बिरामीलाई अल्टप्लेज इन्जेक्सन निशुल्क प्रदान गरिने भएको छ। सो इन्जेक्सनले बिरामीलाई पक्षघात हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डाक्टर राजन पाण्डेले जानकारी दिनुभयो। उहाँले पक्षघातका लक्षण देखिएर अस्पतालमा भर्ना हुने बिरामीलाई निश्चित समयभित्र अल्टप्लेज इन्जेक्सन दिएमा बिरामी पुरानै अवस्थामा फर्किने सम्भावना रहने बताउनुभयो। एक भाइलको करिब 1 लाख पर्ने सो इन्जेक्सन सबैले खरिद गर्न नसक्ने भएकाले भेरी अस्पतालमा निशुल्क दिँदा यसबाट सीमान्तकृत र विपन्न परिवार लाभान्वित हुने विश्वास गरिएको छ। नेपाल सरकारले अनुचित श्रममा आधारित हलिया प्रथा मुक्तिको घोषणा गरेको 17 वर्ष पूरा भएको छ। 2065 साल भदौ 21 गते सुदूरपश्चिमका 9 र कर्णाली प्रदेशका 3 गरी 12 जिल्लामा रहेका हलियालाई मुक्तिको घोषणा गर्दै सरकारले न्यायिक पुनर्स्थापना कार्यक्रम अगाडि बढ़ाएको थियो। मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै केही परिवारको पुनर्स्थापना हुन नसकेको सरोकारवालाहरू बताउँछन्। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका कार्यकारी निर्देशक हरिसिंह बोहराले सरकारले प्रमाणीकरण गरेका 16,953 परिवार मध्ये हालसम्म 13,546 मात्रै पुनर्स्थापना प्याकेज पाएका छन्। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत इन्द्र जात्रा पर्व मनाइँदैछ। नेपालमा लेच्छवीकालदेखि चलेको विश्वास गरिएको यो पर्व काठमाण्डौका अतिरिक्त भक्तपुर, पाटन, धुलीखेल, दोलखा आदि स्थानहरूमा पनि मनाइन्छ। जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, 10 अवतार तथा देवराज इन्द्रको वाहन एरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ। यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोक स्थित इन्द्र दहमा रातभर जागराम बसी भाद्र शुक्ल पूर्णिमाका दिन भोलि स्नान गरेर मेला भर्ने भक्तजनहरूको घुइचो लागेको छ। इन्द्र जात्राको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले आज बसन्तपुर जानुभई ऐतिहासिक इन्द्र जात्रा पर्वको अवलोकन गर्नुभयो। सो अवसरमा उहाँलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले स्वागत गर्नुभएको थियो। जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसाहेब प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश प्रकाश मानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी हुनुहुन्थ्यो। राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ। यही असोज महिनाभित्र निर्माणको सबै काम सक्ने र पुष महिनादेखि पूर्ण रूपमा सञ्चालनमा ल्याइने गरी काम भइरहेको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। यसको सञ्चालनबाट नागढुङ्गा क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको सवारी जामको समस्याबाट राहत पुग्ने र काठमाण्डु आउ जाउ गर्न सहज हुने विश्वास लिइएको छ।
काठमाडौँ प्रवेश गर्ने मुख्य नाकाको रूपमा रहेको नागढुङ्गा क्षेत्रको सवारी चाप कम गर्न वैकल्पिक मार्गको रूपमा निर्माण भइरहेको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको निर्माण अहिले करिब 95% पूरा भएको छ। बाँकी काम पनि यही असोज महिनाभित्रै सक्ने गरी काम भइरहेको नागढुङ्गा सुरुङ निर्माण आयोजनाले जनाएको छ। अहिले सुरुङ मार्गभित्र विद्युतीकरण, भेन्टिलेसन निर्माण, संचार तथा आकस्मिक सेवाका उपकरण जडानको काम भइरहेको छ। नागढुङ्गा सुरुङ निर्माण आयोजनाका आयोजना प्रमुख सौजन्य नेपाल:
भेन्टिलेसन, लाइटिङ, पावर सप्लाई, त्यसपछि इन्टरनल कम्युनिकेसन जुन फेसिलिटीहरू जडान भएको छ त्यसको ट्रायल टेस्टिङहरूको चाहिँ काम भइरहेको छ। सड़क सुरक्षा सम्बन्धी ट्राफिक मार्किङ, ट्राफिक साइन अनि फेन्सिङ लगायतका कामहरू पनि सञ्चालन भइरहेको छ। मुख्य संरचनाहरू सबै असोज मसान्तभित्रमा सम्पन्न हुने नै देखिन्छ।
सुरुङ मार्ग सम्भवत आगामी पुष महिनादेखि सञ्चालनमा आउनेछ। त्यसका लागि आयोजनाले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको छ। सुरुङ मार्ग सञ्चालन गर्ने सेवा प्रदायक छनौट गर्न यही दशैं अगाडि नै बोलपत्र आह्वानको तयारी भइरहेको छ भने सेवा प्रदायक छनौट हुनासाथ परीक्षणका रूपमा सीमित सवारी साधनलाई सुरुङ मार्ग प्रयोग गर्न दिइनेछ। सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक प्रभात कुमार झा:
दशैं अगाडि हाम्रो ठेक्का प्रक्रियामा जाने भन्ने हाम्रो टार्गेट छ। नोटिस निकालेको 3-4 महिनाभित्र सर्भिस प्रोभाइडर नियुक्त हुन्छ, उहाँ नियुक्त हुन बित्तिकै सफ्ट ओपनिङ गर्ने भन्ने योजना छ। सम्झौता भएको 2 महिनामा ट्रेनिङ, रिक्रुटमेन्ट त्यो सबै गरिसकेपछि चाहिँ फुल ओपनिङमा जाने भन्ने कुरो छ।
सरकारले केही महिना अघि नै सुरुङ मार्ग प्रयोग गर्दा लाग्ने शुल्क समेत निर्धारण गरिसकेको छ। सुरुङ मार्गमा गुड्ने सवारी साधनहरूबाट संकलन हुने उपभोग दस्तुर सुरुङको मरमत सम्भार तथा सञ्चालनका लागि दिगो स्रोतको रूपमा प्रयोग गरिनेछ। सुरुङ मार्ग सञ्चालनमा आएपछि डिजेल, पेट्रोल, ग्यास लगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारी साधन, 2-पाङ्ग्रे, 3-पाङ्ग्रे तथा नन मोटराइज सवारी साधन बाहेकका सवारी साधनहरूले सुरुङ मार्ग प्रयोग गर्न पाउनेछन्। सुरुङ मार्ग प्रयोगका लागि तोकिएको शर्त अनुसार हाल नागढुङ्गा नाका हुँदै राजधानी आउजाउ गर्ने सवारी साधनको करिब 60% सवारी साधनले सुरुङ मार्ग प्रयोग गर्न सक्नेछन्। सुरुङ मार्गले नागढुङ्गा क्षेत्रमा घण्टौं जाममा बस्नुपर्ने वर्षौंदेखिको समस्याबाट मुक्ति मिल्ने भएपछि यातायात व्यवसायीहरू समेत उत्साहित देखिन्छन्। पश्चिम नेपाल बस व्यवसाय प्राली काठमाडौँ शाखाका प्रमुख दिल्लीराज भुषाल:
फ्युल बचत हुन्छ, समयको बचत हुन्छ, जामबाट हामीलाई छुटकारा मिल्छ त्यो क्षेत्रमा, त्यो सुरुङ मार्गले यातायात क्षेत्रलाई नै ठूलो राहत हुन्छ।
2688 मिटर लम्बाईको मुख्य सुरुङ सहित 2557 मिटर लम्बाईको आपतकालीन मार्ग रहेको नागडुङ्गा सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य 2076 साल कार्तिकदेखि शुरू भएको थियो। करिब 22 अर्ब रूपियाँ लागतमा निर्माण भइरहेको सुरुङ मार्गमा 16 अर्ब रूपियाँ जापान सरकारको सहुलियतपूर्ण ऋण र 6 अर्ब रूपियाँ नेपाल सरकारको लगानी रहेको छ। केशव ढुङ्गाना, रेडियो नेपाल, काठमाडौँ।
नेपाली कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि बस्ने भएको छ। कार्य सम्पादन समितिको बैठक भोलि बिहान 9 बजे सभापति निवास बुढानील कण्ठमा बस्ने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन दलहरूको सहमतिमा मात्र सम्भव हुने प्रश्न पार्नुभएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले दुई तिहाई बहुमत आवश्यक भएकाले कार्यदल मार्फत सबै दललाई साथमा लिएर संशोधन प्रक्रिया अघि बढ़ाइने बताउनुभयो। सभापति देउवाले कंग्रेस एमाले गठबन्धनको सरकार आगामी 2084 सालको चुनावसम्म चल्ने दावी गर्नुभयो। सभामुख देवराज घिमिरेले स्वास्थ्य चुनौती एक देशको समस्या मात्र नभएकाले अन्तर्राष्ट्रिय समुदाय मिलेर यसको समाधान खोज्नु पर्नेमा जोड़ दिनुभएको छ। काठमाण्डुमा आज आयोजित चीन, भारत र नेपालका स्त्री रोग विशेषज्ञ सहभागी कार्यक्रममा सभामुख घिमिरेले स्वास्थ्य समस्या विश्वव्यापी रहेकोले तिनको समाधान पनि सामूहिक रूपमा गर्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले स्त्री रोग सेवालाई प्रभावकारी बनाउन सरकारले तल्लो तहदेखि नै सहयोग गर्दै आएको बताउनुभयो। आजै डिजिटल मीडिया फाउण्डेशनद्वारा आयोजित राष्ट्रिय आर्टिफिशियल इन्टेलिजेन्स सम्मेलनमा सभामुख घिमिरेले कृत्रिम बौद्धिकता एआईको उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसदले अध्ययन गरिरहेको बताउनुभयो। सभामुख घिमिरेले गलत सूचना, ह्याकिङ र डेटा सुरक्षाको चुनौतीलाई दृष्टिगत गरी कृत्रिम बौद्धिकताको प्रयोग र नियमन गर्न आवश्यक नीतिगत तथा कानूनी व्यवस्थाको तयारी भइरहेको जानकारी दिनुभयो। गृहमन्त्री रमेश लेखकले दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताउनु भएको छ। आज कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रूपमा शिलान्यास गर्ने जानकारी दिनुभयो। भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईले आज भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा गवईले लुम्बिनी क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्वबारे जानकारी लिनुका साथै मायादेवी मन्दिर परिसरमा पुगेर बुद्ध जन्मस्थल अवलोकन गर्दै सूत्रपाठ र दीप प्रज्वलन गर्नुभयो। लुम्बिनी भ्रमणपछि गवईले लुम्बिनी विकास कोषका पदाधिकारीहरूसँग गुरु योजना र हाल सञ्चालनमा रहेका विकास निर्माणका गतिविधिबारे जानकारी लिनुभयो। बाँकेर बर्दियामा पर्यटन वन तथा कृषिमा आधारित उद्यमलाई वित्तीय अनुदान प्रदान गर्न थालिएपछि उद्योगहरूको प्रवर्धनमा टेवा पुगेको छ। उद्यमको माध्यमबाट जैविक विविधता संरक्षण र मानव वन्य जन्तु द्वन्द न्यूनीकरणका लागि सहयोग पुग्ने देखिएको छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँके र बर्दियामा संचालनमा आएका 21 उद्यमलाई सम्वर्धन परियोजनाले उद्यमको विकासका लागि वित्तीय अनुदान प्रदान गरेको हो। यी उद्यमका माध्यमबाट वन्य जन्तु जैविक विविधता संरक्षण र पर्यापर्यटन प्रवर्धनमा पनि टेवा पुग्ने विश्वास लिएको आद्रा नेपाल जीविकोपार्जन परियोजनाका प्रमुख कविरत्न स्थापितको भनाइरहेको छ।
हामीले उद्यमहरू छान्दाखेरि मुख्य तीनवटा पाटो हेरेका छौँ। एउटा चाहिँ जैविक विविधताको पाटोलाई हेरेका छौँ भने अर्को वन्य जन्तुद्वारा जुन कृषि र मानव द्वन्दहरू भइरहेका छन् त्यसमा पनि कृषिमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने आधारमा र अर्को चाहिँ पर्यापर्यटनको हिसाबले हामीले यसलाई चाहिँ लिएका छौँ।
जीविकोपार्जन सबलीकरण वित्तीय सहयोग कार्यक्रम अन्तर्गत दिगो वन व्यवस्थापन, वन उपभोक्ता समूहको क्षमता अभिवृद्धि, जलवायु परिवर्तनका असर, विद्यालयका बालबालिका बीच वातावरण सचेतना, पर्यापर्यटन प्रबन्धनमा आधारित उद्यमलाई सहयोग प्रदान गरिएको सिद्धिविनायक सामुदायिक वन कोहलपुरका अध्यक्ष कृष्ण राणा छेत्रीको भनाइरहेको छ।
आगामी दिनहरूमा
बाँकी
र बर्दियामा सञ्चालनमा आएका होमस्टे, जैविक पार्क, दुना टपरी उद्योग, कृषिमा आधारित च्या उत्पादन, मौरी पालन र गणौलामल उत्पादनलाई पहिलो प्राथमिकता दिएको छ। समूहगत रूपमा सञ्चालनमा आएका उद्यमलाई आर्थिक सहयोग प्रदान गरेसँगै उद्यमीहरू पनि उत्साहित भएको बर्दिया मधुबनकी उद्यमी माया योगी बताउनुहुन्छ।
11,94,000 सहयोग बाँकी छ। मेरो उद्यमलाई अझै व्यवस्थित र अझ प्रगति गर्नको लागि जुन सम्बर्धनले मलाई सहयोग गरेको छ म एकदमै खुसी छु।
बाँकी जिल्लाको कोहलपुर नगरपालिका र रातेसुनारी गाउँपालिका, बर्दिया जिल्लाको मधुबन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा सञ्चालनमा आएका 21 सामुदायिक उद्यमलाई सम्बर्धन परियोजनाले 2,34,00,000 रूपियाँ सहयोग प्रदान गरेको छ। यसले झण्डै 10,000 भन्दा बढी प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्।
मकवानपुरको हेटौडा उपमहानगरपालिका 15 कमेरो पानीमा चट्याङ पर्दा एक व्यक्तिको मृत्यु भएको छ। अचानक चट्याङ लाग्दा हेटौडा 16 सानो आकाशधारा घर भई हाल 12 जिल्ला निजगढ नगरपालिका 13 बस्ने 37 वर्षीय बुद्ध बहादुर प्रजाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मुगुमा फापर खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। तरकारी र नगदे बालीले केही वर्ष ओझेलमा पारेको फापर खेतीमा हाल पुनः कृषकहरू आकर्षित भएका हुन्। विशेष गरी यहाँका मुर्मा, पिना, रारा र आसपासका बस्तीहरूमा किसानहरूले फापर खेती गर्न थालेका छन्। स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभई राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित भएका हुन्। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले गाजा क्षेत्रको दक्षिणी भागमा नयाँ मानवतावादी क्षेत्रको घोषणा गरेको छ। यो कदम गाजा सिटी कब्जा गर्नका लागि योजना बनाइएको सैन्य अपरेशनको तयारी स्वरूप लिइएको हो। आईडीएफद्वारा जारी गरिएको विज्ञप्ति अनुसार मानवतावादी क्षेत्र खान युनिसमा निर्धारण गरिएको छ। गाजा क्षेत्रमा भूसतही कार्यवाही विस्तार र हमासका मुख्य गढ़हरूको नियन्त्रण लिन गिदिओन च्यारिएट्स 2 अभियान अन्तर्गत यो क्षेत्र निर्धारण गरिएको हो। इजरायल रक्षा बल आईडीएफले नयाँ मानवतावादी क्षेत्रमा अत्यावश्यक पूर्वाधारहरू रहेका पनि जनाएको छ, जसमा फिल्ड अस्पताल, पानी आपूर्ति, पाइपलाइन सुविधाहरू समावेश छन्। साथै उक्त क्षेत्रमा खाद्यान्न, टेन्ट, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सामग्रीहरूको आपूर्ति निरन्तर गरिनेछ। आजै गाजा क्षेत्रमा आईडीएफले गरेको आक्रमणमा कम्तीमा 35 प्यालेस्टाइनीको मृत्यु भएको छ भने त्यहाँका बासिन्दालाई त्यस क्षेत्र छोड्न निर्देशन पनि जारी गरेको छ। सन् 2023 हमासले इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गर्दा 1,200 भन्दा बढ़ी मानिसको ज्यान गएको थियो भने करिब 250 जना बन्धक बनाइएका थिए। सो घटनापछि इजरायलले गाजामा शुरू गरेको आक्रमणमा हालसम्म 64,000 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भएको र 1,61,000 भन्दा बढ़ी घाइते भएका गाजा स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने G20 शिखर सम्मेलनमा भाग नलिने बताउनु भएको छ। उहाँको स्थानमा उपराष्ट्रपति जेडी भान्सलाई पठाउने वाशिङटनले सार्वजनिक गरेको छ। अमेरिकाले अर्को वर्ष मियामी नजिकै रहेको आफ्नो गल्फ क्लब ट्रम्प नेशनल डोरलमा G20 को आयोजना गर्ने पनि उहाँले बताउनुभयो। राष्ट्रपति ट्रम्पले आफ्नो पहिलो कार्यकालमा पनि G7 शिखर सम्मेलनका लागि आफ्नो डोरल रिसोर्टलाई आयोजना स्थलका रूपमा प्रयोग गर्ने योजना सार्वजनिक गर्नुभएको थियो, तर यसले उहाँको परिवार र व्यवसायलाई आर्थिक लाभ दिने र यो अमेरिकी संविधान विपरीत हुने दोहोरो आरोपपछि उक्त स्थान G7 शिखर सम्मेलनका लागि प्रयोग गर्ने योजनालाई राष्ट्रपति ट्रम्पले त्याग्नु भएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भदौको 20 गतेसम्म पनि देशभरका 61 स्थानीय तहले चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार 753 स्थानीय तह मध्ये 692 स्थानीय तहले हालसम्म बजेट सार्वजनिक गरी कार्यान्वयन गरेका छन्। बजेट पेश नभएका स्थानीय तहको संख्या 61 रहेको छ। हालसम्म कोशी प्रदेशका 5, मध्य प्रदेशका 40 र बागमती प्रदेशका 5 स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन्। गण्डकी प्रदेशका सबै स्थानीय तहले बजेट ल्याउँदा लुम्बिनी प्रदेशका 7, कर्णाली प्रदेशका 3 र सुदूरपश्चिम प्रदेशका 1 स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। मध्य प्रदेश अन्तर्गत सप्तरीका 5, सिराहाका 3, धनुषाका 10, महोत्तरीका 1, सर्लाईका 5, रौतहटका 5, बाराका 5 र पर्साका 5 स्थानीय तहले बजेट ल्याएका छैनन्। संवैधानिक व्यवस्था अनुसार हरेक वर्षको जेठ 15 गते संघीय सरकारले संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। त्यस्तै असार 1 गते प्रदेश सरकारले र असार 10 गते स्थानीय तहले बजेट प्रस्तुत गर्ने व्यवस्था रहेको छ। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकारका कमजोरीहरू औल्याउँदै सकारात्मक कामलाई नागरिकसम्म प्रभावकारी ढंगले पुर्याउनु संचार जगतको दायित्व भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 27 वार्षिक साधारण सभा तथा अधिवेशनलाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले संचार माध्यमहरू आलोचनात्मक र सुझावात्मक दुवै दृष्टिकोणले अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्र सबल बनाउन पत्रकारिता जगतको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिएको भए पनि कानून कार्यान्वयन कमजोर भएकोले अपेक्षित नतिजा आउन नसकेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले लगानीका प्राथमिक क्षेत्र पहिचान गरी त्यस अनुसार नीतिगत तथा कानूनी सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्र अझै पनि लगानी मैत्री वातावरणको प्रतीक्षामा रहेको बताउनुभयो। मेग्दीको राउघाट र सहायक नदीमा निर्माण भएका 58.8 मेगावाट क्षमताका दुईवटा जलविद्युत आयोजना निर्माण सम्पन्न भएका छन्। 37.5 मेगावाट क्षमताको चिङखोला राउघाट मंगले र 21.3 मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाले व्यावसायिक उत्पादन थालेका हुन्। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रौ गंगा हाइड्रो प्रवर्तक रहेको 40 मेगावाट क्षमताको राउघाट र 22.5 मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत आयोजना पनि निर्माणको अन्तिम चरणमा पुगेका छन्।
अब खेल समाचार अझै बमबाट।
नेपालले बंगलादेश विरूद्धको पहिलो मैत्रीपूर्ण खेल अहिले दशरथ रंगशालामा खेलिरहेको छ। मुख्य प्रशिक्षक म्याट रसले आफ्नो 5 अन्तर्राष्ट्रिय खेलमा रक्षक अभिष लिम्बुलाई पहिलो रोजाईमा मौका दिएका छन्। रसको नेतृत्वमा अभिषेक बेन्चमा सीमित हुँदै आएका थिए। गोलकिपरमा कप्तान किरण चुमजुङ र रक्षा पंक्तिमा अभिषेकसँगै सुमन श्रेष्ठ र अनन्त तामाङ छन्। मिडफिल्डमा मनिष डाँगी, अञ्जन विष्ट, एरिक विष्ट, मनि लामा र रोहित चन्दले खेलिरहेका छन्। पछिल्ला दुई खेलमा फरवार्ड पोजिसनमा खेल्दै आएका लाकेन लिम्बुलाई अग्रपंक्तिमा जिलेस्पिजङ कार्कीको साथमा खेलाइरहेका छन्। बंगलादेशले नेपालसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्दैछ। दोस्रो खेल मंगलबार हुनेछ। यी दुवै खेल एएफसी छनौट अघि आत्मविश्वास जगाउने प्रमुख अवसर मानिएको छ। साबिक विजेता ललितपुर किङ्सले एभरेस्ट महिला भलिबल लीगमा लगातार दोस्रो जित हात पारेको छ। पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कवर हलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपुरले काठमाडौँ स्पाइकर्सलाई सोझो सेटमा पाखा लगाएको हो। लगातार दुई खेल जित्दै 6 अङ्क जोडेको ललितपुर शीर्ष स्थानमा छ। ललितपुरले काठमाडौँलाई 25-19, 25-13, 25-21 पराजित गरेको हो। ललितपुरले पहिलो खेलमा पनि मधेस युनाइटेडलाई सोझो सेटमा पराजित गरेको थियो। नेपाली राष्ट्रिय खेलाड़ी विजय सिंजालीले 17 विश्व च्याम्पियनशीपमा ऐतिहासिक प्रदर्शन गरेका छन्। ब्राजिलको बासिलिया शहरमा विजयले उसु थाउलोकको पुरूष जेन्सु विधामा 9.710 अङ्क प्राप्त गरे। यो अङ्क कुनै पनि नेपाली खेलाड़ीले हासिल गरेको पहिलो पटक हो। विजय सहभागी 36 मध्ये 6 स्थानमा अटाउन सफल भएको प्रशिक्षक निकेश श्रेष्ठले जानकारी दिए। यद्यपि विजयले पदक जित्न भने सकेनन्। यो विधामा मलेसियाले स्वर्ण, मकाउले रजत र हङकङले काँस्य पदक जिते। प्रशिक्षक श्रेष्ठका अनुसार यो प्रदर्शनसँगै विजयले अन्तर्राष्ट्रिय उत्सु महासंघले आयोजना गर्ने मुख्य प्रतियोगितामा छनौट हुने सम्भावना बलियो बनाएका छन्। विजय यसअघि गत वर्ष जापानमा सम्पन्न उसु तेस्रो थाउलो विश्वकप 2024 नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएका थिए। यता महिलातर्फ पनि सुस्मिता तामाङले ऐतिहासिक अङ्क प्राप्त गरेकी छिन्। थाउलोको छाङवान विधामा सुस्मिताले 9.706 अङ्क पाइन्, जुन नेपाली महिला खेलाड़ीले पाएको अहिलेसम्मकै दुर्लभ अङ्क रहेको प्रशिक्षक श्रेष्ठले बताए। विश्व च्याम्पियनशीपमा 4 नेपाली खेलाड़ीले प्रतिस्पर्धा गरिरहेका छन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश लगायत देशका पहाड़ी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 0.8 मिलिमिटर। काठमाण्डुको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 24.5 मिलिमिटर। पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 7.1 मिलिमिटर। र दिपायलको अधिकतम 34.6 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि समूहगत छलफलका निष्कर्ष भोलि समूह नेताले प्रस्तुत गर्नुहुने। काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग पुष महिनादेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी अन्तिम चरणको निर्माण हुँदै नेपालगंज स्थित भेरी अस्पतालमा मस्तिष्क घातका बिरामीलाई दिइने अल्टाप्लेज इन्जेक्सन निशुल्क प्रदान गरिने र गाजा क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिन इजरायलद्वारा गाजामा कार्यवाही विस्तार। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।